नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। नेपाल राष्ट्र बैंकले हिजो आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारले बजेट प्रस्तुत गरिसकेपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ। मौद्रिक नीतिमा विशेष गरी लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको भनेर गवर्नर ले बताउनु भएको छ। सँगै परम्परागत मौद्रिक उपकरण नचलाइकन कर्जा प्रवाह विस्तार गर्ने रणनीति यो नीतिले लिएको छ। त्यस्तै अर्थतन्त्र चलायमान बनाउनका लागि विभिन्न योजना ल्याउने भन्दा पनि मौद्रिक औजारहरूको व्यवस्थापनतर्फ मौद्रिक नीतिले बढ़ी ध्यान दिएको देखिन्छ। मौद्रिक नीति सार्वजनिक गर्दै गवर्नर डाक्टर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षमा 6 खर्ब 52 अर्ब 30 करोड़ रूपियाँले ऋण विस्तार गर्ने लक्ष्य लिएको बताउनु भएको छ। सरकारले लिएको 7% आर्थिक वृद्धिको लक्ष्यलाई निजी क्षेत्रमा 11% कर्जा बढ़ाउँदै पूरा गर्ने गवर्नर पौडेलले उद्घोष पनि गर्नुभएको छ। तर यो कर्जा विस्तारको लक्ष्य पूरा कसरी हुने भन्ने विषयमा भने मौद्रिक नीति मौन देखिएको छ। आज हामी हिजो सार्वजनिक भएको मौद्रिक नीति यसले लिएको लक्ष्य र अहिले देखिएका समस्या समाधानका लागि मौद्रिक नीति कसरी सान्दर्भिक छ भन्ने सन्दर्भमा केन्द्रित भएर कुराकानी गर्छौ। हामीसँग हुनुहुन्छ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरूप्रसाद पौडेल। पौडेलज्यू स्वागत छ यहाँलाई।
धन्यवाद।
ठिक छ, पछाडि के रेडियो बज्दैछ कि केहीको आवाज, त्यसलाई बन्द गर्नु पर्ला। हजुर, अब हिजो जसरी मौद्रिक नीति सार्वजनिक भयो, त्यो सार्वजनिक गरिरहँदा गवर्नर डाक्टर पौडेलले लचिलो मौद्रिक नीति हामीले ल्याएका छौं भनेर उल्लेख गर्नुभएको छ। अब यो लचिलो मौद्रिक नीति भनेर कसरी बुझ्ने, कुन अर्थमा लचिलो छ यो मौद्रिक नीति?
धन्यवाद। सर्वप्रथम त रेडियो नेपाललाई म हार्दिक धन्यवाद दिन चाहन्छु। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको बारेमा आफ्ना श्रोताहरूलाई जानकारी दिने उद्देश्यले यहाँले मलाई जोड्न खोज्नु भएको चाहिन्छ। हामीले विगतको परम्पराभन्दा अलिक फरक तरिकाले तर अलि फरक तरिकाले चाहिँ मौद्रिक नीति जारी गरेका चाहिन्छौँ। विगतहरूको अभ्यास कस्तो रहन्थ्यो भने हामीले जब मौद्रिक नीति जारी गर्दै गर्दा आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति जारी गर्दै गर्दा चालु आर्थिक वर्षका लागि लिएको मौद्रिक नीतिको समीक्षा गर्थ्यौँ पहिला। त्यसपछि राष्ट्रिय अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यहरूको बारेमा संक्षिप्त विश्लेषण पनि गर्थ्यौँ। त्यसको आधारमा हामीले एउटा मौद्रिक नीतिको स्ट्यान्ड अडान चाहिँ तय गर्थ्यौँ र आगामी आर्थिक वर्षका लागि जारी गरिने मौद्रिक नीतिहरूको बारेमा हामीले चाहिँ बोल्थ्यौँ। अब अहिले चाहिँ यसमा अलिक फरक यो ढङ्गमा भएको चाहिँ छ कि हामीले यो चालु आर्थिक वर्षलाई जारी गरिएको मौद्रिक नीतिको समीक्षाको लागि एउटा छुट्टै दस्तावेज तयार गरेका चाहिँ छौँ। त्यस्तै राष्ट्रिय अन्तर्राष्ट्रिय परिदृश्यहरूको विश्लेषण गर्ने काम पनि एउटा छुट्टै विश्लेषण चाहिँ गरिरहेका चाहिँ छौँ भने मौद्रिक नीतिको डकुमेन्ट चाहिँ नि भनेर हामीले चाहिँ छुट्टै प्रस्तुत गरेका चाहिँ छौँ। तर यो तिनवटै दस्तावेजहरूको संयुक्त रूप साविक रूपमा जुन हामीले मौद्रिक नीति जारी गर्ने गर्छौँ त्यो रूपमा हो। अब कुरा रह्यो यो कसरी चाहिँ मौद्रिक नीतिले के कुरा राखेको चाहिँ छ र के कुरा गरियो भने यसलाई लचक मौद्रिक नीति मानिन्छ र कर्ज प्रवाह हुन सक्ने अवस्थाको परिकल्पना गर्नुभएको चाहिँ छ भन्ने यहाँको प्रश्न चाहिँ छ। पहिलो कुरा त अर्थतन्त्रमा तरलता चाहिँ छ, त्यो हामी जानकारीमा चाहिँ छौँ। तरलता व्यवस्थापन गर्नको लागि नेपाल राष्ट्र ब्याङ्कले ठुलै खर्च गरेर पनि त्यसको व्यवस्थापन गरेको चाहिँ छ, जसका कारण निक्षेपकर्ताहरूले कम्तीमा पनि एउटा अराउन्ड 3%सम्मको ब्याज दर पाउन सक्ने सुनिश्चित नेपाल राष्ट्र ब्याङ्कले गरेको चाहिन्छ। यदि यो घटाघटको अवस्था रहन दिनियो भने निक्षेपको ब्याज दर तल झर्न सक्थ्यो, अझै तल झर्न सक्थ्यो, जसका कारणले निक्षेपकर्ताहरू मारमा पर्न सक्ने र मुलुकबाट क्यापिटल फ्लाइट पनि हुन सक्ने अवस्थाको मनन राष्ट्र ब्याङ्कले गरेको चाहिन्छ। जसले गर्दाखेरिमा ब्याज दर करिडोरको तल्लो सीमा जुन चाहिँ 2.75% छ त्यसलाई चाहिँ यथावतै राखेको चाहिन्छ। त्यसै गरी यसको कतिपय नीतिगत दरहरूलाई यसले चाहिँ चलाएको छैन है। त्यस्तो भएको हुनाले यसलाई पुरानै मौद्रिक नीतिको निरन्तरता, यो दरहरूको निरन्तरताको रूपमा चाहिँ हामीले लिएका चाहिँ छौँ। यसमा हामी के पनि भनेका चाहिँ छौँ भने जसरी सरकारले आगामी आर्थिक वर्षका लागि 7% आर्थिक वृद्धि र सहितको लक्ष्य राखेर जुन वित्त नीति ल्यायो, बजेट ल्यायो, त्यसलाई सघाउ पुर्याउनको लागि हामीले केही कुरा बोलेका छैछौँ। हामीले मौद्रिक क्षेत्रमा मैले अघि भने जस्तै विद्यमान तरलता भए तापनि ब्याजदरको अवस्था अहिले चाहिँ एकदमै घटेको अवस्था रहेर क्यापिटल फ्लाइट हुन सक्ने हो कि भन्ने चाहिँ जोखिमलाई पनि व्यवस्थापन गर्दै हामीले वित्त नीतिले जुन सार्वजनिक खर्च विस्तार गर्न खोजेको चाहिँ छ, आयकरमा कटौती गरेर एउटा तल्लो वर्ग र मध्यम वर्गहरूलाई चाहिँ उदय हुने अथवा त्यसको विस्तार हुने चाहिँ जुन परिकल्पना गरेको चाहिँ छ, आर्थिक सुधारका जुन कार्यक्रमहरू प्रस्ताव गरेको चाहिँ छ, यसबाट समष्टिगत माग चाहिँ वृद्धि हुन सक्छ र समग्र आर्थिक गतिविधि विस्तार हुँदाखेरिमा यो तरलता खपत हुन सक्छ भनेर हामीले केही सहजीकरणका अरू व्यवस्थाहरू गर्दै यो आर्थिक विकासलाई सघाउ पुर्याउने हिसाबले मौद्रिक नीतिले साबिकै लचकतापूर्ण नीतिहरू चाहिँ निरन्तरता दिएको चाहिँ हो।
अब मौद्रिक नीति हेर्दा परम्परागत मौद्रिक उपकरण नचलाइकन कर्जा विस्तार गर्ने रणनीति लिएको देखिन्छ। अब अहिले कर्जा यो तरलता हेर्ने हो भने बजारमा 13 खरब रुपियाँ भन्दा बढी तरलता रहेको अवस्था छ। अब यो सन्दर्भमा कसरी तरलता चाहिँ यो कम हुँदै जाला भन्ने अपेक्षा यहाँहरूले मौद्रिक नीतिले लिएको हो?
पहिलो कुरा त तरलता कम हुँदै जाने भन्दा पनि तरलताको उपयोग कसरी गर्ने भन्ने कुरामा हामी प्रश्न हुनुपर्छ जस्तो लाग्छ मलाई। है, त्यसमा तरलता अर्थतन्त्रको जुन विकास आर्थिक विकासका लागि निजी क्षेत्रले का लागि वित्तीय स्रोतको सबैभन्दा ठुलो स्रोत भनेको वित्तीय संस्थाहरू, ब्याङ्कका वित्तीय संस्थाहरूबाट प्राप्त हुने कर्जा नै हो। त्यसो भएर त्यो कर्जा प्रवाहमा केही त्यस्ता बोटलनेक्सहरूलाई चाहिँ अहिले हामीले त्यसको व्यवस्थापन गर्न खोजेका रहेछौँ। हामीले के भनेका छौँ भने त्यो कर्जाको सुरक्षण स्वरूप व्यक्तिगत जवानीबाट जुन असीमित दायित्व सिर्जना हुने अवस्था चाहिँ छ, त्यसलाई हामी त्यो अवरोधलाई हामी हटाउने प्रयास गर्छौँ। नेपाल राष्ट्र ब्याङ्कले हटाउने प्रयास गर्छ, नम्बर एक। त्यस्तै अहिले चाहिँ पछिल्लो पटक तपाईँले हेर्नुभयो भने चेक अनादरको हिसाबले कालो सूचीमा पर्नेहरूको सङ्ख्या एकदमै बढेर गइरहेको चाहिँ छ। वार्षिक 50,000 भन्दा बढी कालो सूचीमा पर्नेको सङ्ख्या थपिने गरेको चाहिँ छ। त्यसो भएर यो चेक अनादरका कारणले कालो सूचीमा परेर ब्याङ्किङ सेवाको पहुँच मा जुन चाहिँ रोकावट आएको चाहिँ छ, जुन बाधा पर्न गएको चाहिँ छ, त्यसको बारेमा हामी यथोचित सम्बोधन गर्छौँ भनेर भनेका चाहिँ छौँ। त्यसै गरी ऋण रहेका चाहिँ उद्योगहरू र निष्क्रिय कर्जाको चाहिँ व्यवस्थापन गर्न कसैले एउटा भनौँ न एक प्रकारले इफेक्टिभ खालको कार्ययोजना सहित लिएर आउँछ भने निष्क्रिय कर्जा र चाहिँ यो ऋण उद्योगहरूको व्यवस्थापनको लागि पनि हामी केही सहजीकरण गर्ने बारेमा सोचेका चाहिँ छौँ। त्यस्तै विभिन्न खालको अर्थतन्त्रमा आउने झड्काहरूको कारण दबावमा रहेका कर्जाको पुनरुत्थान गर्नको लागि चाहिँ त्यस्तो राष्ट्र ब्याङ्कले एउटा छुट्टै गाइडलाइन ल्याएर त्यसलाई सहजीकरण गर्ने प्रयास गर्न खोजेको चाहिँ छ। त्यस्तै यो केही सियर भेटोहरूमा पनि दिने कर्जाहरूलाई पनि हामीले अलिकति त्यसलाई राम्रा र नराम्रा सियरहरूको अथवा कम्पनीहरूको चाहिँ भेटोहरूलाई वर्गीकरण गरेर त्यसमा हामी सकारात्मक खालका नीतिहरू लिन्छौँ भनेर भनेका चाहिँ छौँ। त्यस्तै हामीले सार्वजनिक सवारीका साधनहरूमा जुन इभी गाडीहरू चाहिँ छन् तिनीहरूको सार्वजनिक खालका व्यक्तिगत टाइपका होइनन्, सार्वजनिक सवारी साधनहरूलाई सहज ब्याङ्किङ पहुँच पुर्याउनको लागि हामी लोन टु भ्यालु रेसियोमा अलि लचकता अप्नाउने खालका व्यवस्थाहरू गर्नेछौँ भनेका चाहिँ छौँ। त्योभन्दा बढी हामीले भन्न खोजेको के हो भने अहिले नै हामी सबै कुरा नियमकीय व्यवस्थाहरू चाहिँ यहाँ धेरै बोल्दैनौँ, आवश्यकता अनुसारका नियमकीय व्यवस्थाहरू चाहिँ बोल्दै अर्थतन्त्रमा कर्जा प्रवाहलाई पार्ने अवरोधहरूलाई व्यवस्थापन गर्दै अगाडि बढ्ने र चाहिँ अहिले भइरहेको तरलताको भरपूर सदुपयोग गर्ने खालका नीतिहरू लिनेछ भनेर मौद्रिक नीतिले चाहिँ एउटा खालको प्रतिबद्धता पनि व्यक्त गरेको छ।
हजुर, अब यो निजी क्षेत्रको मनोबल बढ्न सकेको छैन, निजी क्षेत्रको मनोबल नबढेसम्म बजारमा चाहिँ कर्जा प्रवाह कम हुन्छ, सुस्त हुन्छ। अब यो सन्दर्भमा मौद्रिक नीतिले अब निजी क्षेत्रको मनोबल बढाउने सन्दर्भमा कस्तो नीति कस्तो प्रावधान अङ्गीकार गरेको देखिन्छ, कस्तो छ अब यो निजी क्षेत्रको मनोबल बढाउने सन्दर्भमा चाहिँ?
पहिलो कुरा त यहाँले जुन कुरा उठ्नु भएको चाहिँ छ, निजी क्षेत्रको मनोबल बढाउनको लागि नेपाल राष्ट्र ब्याङ्कको मात्रै एकल प्रयासले सम्भव नहोला, यसमा विभिन्न स्टेक होल्डर सबैभन्दा ठुलो कुरो त सरकारको प्रमुख चाहिँ यसमा स्थान रहन्छ। सरकारले जुन हामीले अहिलेको फागुन 21 निर्वाचन सम्पन्न भई एउटा स्पष्ट बहुमतको सरकार प्राप्त गरेका चाहिँ छौँ, यसले एउटा सन्देश के दिएको चाहिँ छ भने राजनीतिक स्थायित्व हामीले प्राप्त गरेका चाहिँ छौँ भन्ने सन्देश दिएको चाहिँ छ। त्यो सँगै हामीले नीतिगत स्थिरता पनि छ यहाँ भनेर चाहिँ हामीले सन्देश दिन आवश्यक चाहिँ छ, जुन कुराको भन्नु सुरुवात सरकारले गर्न खोजिरहेको चाहिँ छ। त्यसकै करका दरहरू चाहिँ हामी घरिघरि चलाउँदैनौँ, यसलाई यसको निरन्तरता आवश्यक अनुसारको समायोजन गर्छौँ। त्यसपछि हामी जुन कुरा कमिटमेन्ट गरेका चाहिँ थियौँ त्यसको बारेमा हामी त्यसलाई फेरि परिवर्तन गरिरहँदैनौँ भन्ने खालको कमिटमेन्ट सरकारले दिन आवश्यक चाहिन्छ। त्यो सँगसँगै हामीले जुन खालका कन्फिडेन्स बिल्डअप गर्नको लागि अथवा उद्योगीहरूलाई व्यवसायीहरूलाई कन्फिडेन्स बिल्डअप गर्नका लागि जसरी मौद्रिक नीतिले जुन खालको अहिले चाहिँ प्रचुर मात्रामा तरलता भए पनि त्यसको ब्याङ्क वित्तीय संस्थाहरूलाई भन्ने प्रकारले समेत सहभागी गराउँदै जुन एउटा कन्फिडेन्स बिल्डअप गर्नको लागि नीतिगत लचकतापूर्ण नीतिको निरन्तरता दिन खोजेको चाहिँ छ, यसले पनि लगानीकर्ताहरूलाई एउटा खालको मनोबल बढाउने खालको सुरुवात चाहिँ हिजोको मौद्रिक नीतिले हिजो जारी भएको आगामी 80 वर्षको लागि जारी भएको मौद्रिक नीतिले सुरुवात गरेको देखिन्छ।
त्यसो भए अब मौद्रिक नीतिले लिएका नीतिहरूबाट जसरी अहिले भनौँ न निजी क्षेत्रहरूले उठाउँदै आएका विभिन्न विषयहरू थिए ती विषयहरूलाई चाहिँ सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याइएको छ, जसबाट चाहिँ निजी क्षेत्रको मनोबल बढ्ने चाहिँ आगामी यो आर्थिक वर्षदेखि बढ्ने देखिन्छ।
मैले चाहिँ यतापट्टिको मौद्रिक नेपाल राष्ट्र ब्याङ्कले जारी गरेको मौद्रिक नीतिको पार्टबाट हेर्दा अथवा मौद्रिक अधिकारीको पार्टबाट हेर्दाखेरिमा हामीले के सुनिश्चित गर्यौँ भने जुन पछिल्लो समयमा मुद्रास्फीति बढ्दै गए तापनि 10 महिनाको मुद्रास्फीतिको औसत हाम्रो 2.66% भनेका चाहिँ छौँ। तुलनात्मक रूपमा चालु आर्थिक वर्षभरिमा हाम्रो करिब वाई चाहिँ भनेको वार्षिक रूपमा मुद्रास्फीति करिब करिब 3% हारिमा रहने अपेक्षा राखेका चाहिँ छौँ। सँगसँगै अर्थतन्त्रमा आन्तरिक मात्रै नभएर बाह्य जुन घटनाहरूले गर्दाखेरिमा आपूर्ति जन्ने जुन अवरोधहरू चाहिँ छन् जसका कारणले सृजित यो मुद्रास्फीति पनि आगामी 80 वर्षको चौथो त्रयमासबाट केही सुधार हुन सक्ने हामीले अपेक्षा गर्दै नेपाल सरकारले 6% मुद्रास्फीतिभित्र रहेर नेपाल राष्ट्र ब्याङ्कले मौद्रिक नीति तयार गर्नेछ भनेको विषयलाई पनि हामी 5.5% चाहिँ राख्न सकिन्छ भन्ने खालको लक्ष्य निर्धारण गरेका पनि छौँ। यसो भएर 5.5%सम्मको मुद्रास्फीतिभित्र रहन्छ भनेर चाहिँ उद्योगी व्यवसायीहरू अथवा लगानीकर्ताले त्यसमा आश्वस्त हुन सक्ने वातावरण बन्यो पहिलो कुरा। दोस्रो कुरा हामीले ब्याङ्कका वित्तीय संस्थाको ब्याजदरलाई जुन अहिले चाहिँ जुन निकै नै तल चाहिँ छ निकै नै कम ब्याज दरमा चाहिँ छ त्यसलाई तत्कालै बढ्न जाने खालको अवस्था हामीले सिर्जना गरेका चाहिँ छैनौँ। यसबाट ब्याङ्क वित्तीय संस्थाहरूले अन्य कुराहरूले यसमा भनौँ न शाखाहरूको व्यवस्थापन गरेर डिजिटलाइजेसन चाहिँ कुराहरू चाहिँ गरेर अथवा अन्य खालको अवरोधहरूको व्यवस्थापन गरेर आफ्नो आफ्नो चाहिँ खर्च व्यवस्थापन गर्न सक्छन् र त्यसको फाइदा आफ्ना ग्राहकहरूलाई दिन सक्छन् आफ्ना ऋणीहरूलाई दिन सक्छन् जसले गर्दाखेरिमा लामो समयसम्म कम ब्याज दरमा कर्जा प्रवाह गर्ने सुनिश्चित ब्याङ्कका वित्तीय संस्थाले दिन सक्छन् भन्ने बारेमा पनि त्यो बारेमा बोलेका चाहिँ छौँ, जसले पनि लगानीकर्तालाई एउटा खालको प्रत्याभूति दिएको चाहिँ छ। तेस्रोमा चाहिँ यो तरलताको व्यवस्थापन गर्न हामीले भनौँ न एक प्रकारले नीतिगत दरहरू बढाएर होइन नीतिगत दरहरूको निरन्तरता दिएर यो तरलताको व्यवस्थापन कर्जा लगानीबाट चाहिँ व्यवस्थापन हुनुपर्छ। यो यसको यसको व्यवस्थापन अन्य कुनै विधिबाट नीतिगत दरहरू बढाएर यसलाई चाहिँ व्यवस्थापन गर्न खोजियो भनेदेखि त्यसले चाहिँ एउटा लगानीको जुन अपर्च्युनिटी चाहिँ छ त्यो अपर्च्युनिटीलाई चाहिँ लगानीकर्ताहरूलाई निश्चित अलिक भन्न एक प्रकारको अवरोध ल्याउन सक्छ भन्ने भएर हामीले लगानीका वातावरण सिर्जना गर्दै तरलताको व्यवस्थापन हुनुपर्छ भनेर हामीले व्यवस्था सोचेका चाहिँ छौँ। यी कुराहरूले हेर्दाखेरिमा लगानीकर्ताको मनोबल उच्च रहने गरी आगामी 80 वर्षको लागि जारी भएको मौद्रिक नीतिले स्पष्ट सन्देश दिन खोजेको चाहिँ छ भनेर भन्न सकिन्छ।
त्यसो भए अब जसरी अहिलेको लगातार विभिन्न परिस्थितिका कारण मूल्य वृद्धि भइरहेको छ यो मूल्य वृद्धिको दरमा चाहिँ आगामी केही समयबाट कम हुने आकलन चाहिँ मौद्रिक नीतिमा गरिएको छ होइन
आन्तरिक चाहिँ कुराहरूको व्यवस्थापन भन्दा पनि बाह्य आपूर्तिजन्य घटनाहरू जुन खालका मिडल इस्टमा देखेका समस्याहरू चाहिँ छन्, जुन हामीलाई हामी चाहिँ आयातमा निर्भर हाम्रो अर्थतन्त्र चाहिँ छ र आयातलाई चाहिँ प्रभाव पार्ने कुराहरूलाई हेर्दाखेरिमा हामीलाई त्यसको व्यवस्थापन हामी गर्छौँ, तर बाह्य घटनाहरूको व्यवस्थापन बाह्य जुन घटनाहरू चाहिँ छन् त्यसको पनि एउटा खालको आगामी आर्थिक वर्षको चौथो त्रयमासदेखि त्यसलाई हामीले के चाहिँ अनुमान गरेका चाहिँ छौँ भने त्यसमा सहज अवस्था आउन सक्छ भन्ने बारेको अनुमानको आधारमा मुद्रास्फीतिलाई त्यसरी 5.5% सीमाङ्कन गर्न सकिन्छ भनेर हामीले लक्ष्य निर्धारण गरेका चाहिँ हौ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हिजो नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा केन्द्रित भएर नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरूप्रसाद पौडेलसँग कुराकानी गरिरहेका छौं। जस्तो अब पौडेलजी, यसमा जुन खालको विदेशी मुद्रा संचितको अवस्था हेर्दा हामीसँग विगतदेखि नै राम्रो अवस्था थियो, रेमिट्यान्स पर्यटन र सेवा क्षेत्रबाट विदेशी मुद्रा निरन्तर बढ़िरहँदा अब यसको व्यवस्थापन का सन्दर्भमा पनि मौद्रिक नीति बोलेको देखिन्छ, होइन? यसमा अलिकति स्पष्ट गरिदिनुहोस् न, अब यो विदेशी मुद्रा संचितको परिचालन व्यवस्थापन गर्ने सन्दर्भमा मौद्रिक नीतिमा भएका प्रावधानहरूलाई कसरी हेर्न सकिन्छ र यसको प्रभाव कस्तो हुन्छ?
पहिलो कुरा त नेपालमा तरलता जुन प्रचुर मात्रामा देखेको चाहिन्छ, अर्थतन्त्रमा जुन तरलताको अवस्था चाहिन्छ, यसको एउटा प्रमुख कारकको रूपमा हामीसँग आउने गरेको रेमिटेन्स पनि हो, है, प्रमुख कारण हो। रेमिटेन्स चाहिँ अहिले पछिल्लो समयमा बढ्दै गइरहेको चाहिन्छ, जस्तो हामीले नै प्रकाशन गरेको, नेपाल राष्ट्र ब्याङ्कले नै प्रकाशन गरेको एउटा प्रतिवेदनले जेठ महिनामा, यो चालु आर्थिक वर्षको जेठ महिनामा 250-55 अरबको हाराहारीमा रेमिटेन्स भित्रिएको हामीले आँकडा प्रस्तुत गरेका चाहिँ थियौँ। जसको कारणले अर्थतन्त्रमा जुन तरलता प्रचुर मात्रामा पनि छ, त्यसको फाइदा ब्याङ्कका वित्तीय संस्थाहरूलाई पनि हामी दिन खोजिरहेका छौँ र ब्याङ्कका वित्तीय संस्थाहरूले न त्यसलाई हामी एउटा मार्गदर्शन नै जारी गर्छौँ कसरी त्यसको व्यवस्थापन गर्ने भन्ने बारेमा, तर ब्याङ्कका वित्तीय संस्थाहरूले अहिले नै हामीले बोलेको विदेशी ऋण पत्रहरूमा लगानी गर्न सक्ने, जसले गर्दाखेरिमा उनीहरूले त्यसको विदेशी मुद्राको सदुपयोग गर्न सक्छन् र सँगसँगै हामीले रेमिटेन्स पठाउनेहरूले यदि चाहन्छन् भने हामी विदेशी मुद्रामै खाता खोल्न दिन सक्ने व्यवस्थालाई चाहिँ पनि त्यसलाई अझ बढी स्पष्ट पार्छौँ। त्यस्तै गरेर नेपालमा विदेशबाट पेन्सन प्राप्त गर्ने ठुलो सङ्ख्यामा नेपालीहरू चाहिँ हुनुहुन्छ, उहाँहरूले पनि यदि विदेशी मुद्रामा नै आफ्नो पेन्सनको केही रकम राख्न चाहिँ चाहनुहुन्छ भने त्यो खाता खोलेर नेपालभित्रै खाता खोलेर विदेशी मुद्रामै राख्न सक्ने व्यवस्था हामी गर्छौँ, जसले गर्दाखेरिमा ब्याङ्कका वित्तीय संस्थाहरूसँग रहेका विदेशी मुद्रालाई ब्याङ्कका वित्तीय संस्थाहरूले नै लगानी गर्न सक्ने र आफै त्यसको सदुपयोग गर्न सक्ने गरी र आवश्यक परेको बेलामा नेपाल राष्ट्र ब्याङ्कले त्यसको सहजीकरण गरिदिने खालको बारेमा पनि हामी सोचिरहेका छौँ, जसले तरलता व्यवस्थापनलाई पनि केही मात्रामा सघाउने हाम्रो धारणा चाहिँ छ। त्यो सँगसँगै हामीले के अपेक्षा गरेका चाहिँ छौँ भने आगामी दिनमा सरकारले लिएका नीतिगत व्यवस्थाहरूको कारणले गर्दाखेरिमा आयात बढ्ने चाहिँ छ, जसमा आयात बढ्दा हामीले उपभोग्य सामान मात्रै आयात गर्ने छैनौँ, हामीले क्यापिटल नेचरका वस्तुहरू, र मेटेरियलहरू हामीले आयात गर्ने चाहिँ छौँ, जसलाई पनि हामीले यथोचित मात्रामा विदेशी मुद्राको हाम्रो जुन चाहिँ संचिति छ त्यसको सदुपयोग हुनेछ, जसले पनि तरलता प्रशोचनमा चाहिँ सघाउ पुर्याउने चाहिन्छ अथवा तरलता व्यवस्थामा सघाउ पुर्याउनेछ भनेर हामी आगामी दिनमा हुन सक्ने आर्थिक विकासलाई समेत मनन गरेर र बढ्न सक्ने आयातको अवस्थालाई आकलन गरेर र ब्याङ्कका वित्तीय संस्थाहरूलाई सीमित मात्रामा भए पनि विदेशी मुद्रामै त्यसको लगानीलाई व्यवस्थापन गर्ने खालका नीतिगत व्यवस्थाहरूको बारेमा सोचिरहेका छौँ।
अब अहिलेको सन्दर्भमा ब्याङ्क तथा वित्तीय संस्था भन्ने बित्तिकै ठूला व्यवसायी, ठूला उद्योगीहरूका लागि मात्र भयो, साना उद्यमी, सासाना व्यवसाय गर्ने, थोरै रकम ऋण लिएर व्यवसाय प्रवर्धन गर्नेहरूका लागि चाहिँ यो अलिकति गाह्रो भयो ब्याङ्कबाट ऋण लिन, र यसको त्यसपछि ऋण लिइसकेपछि फेरि अर्को चुनौती पनि हुने भएकाले उनीहरू ब्याङ्क तथा वित्तीय संस्थासम्म पुगेर ऋण लिन हिचकिचाइरहेको अवस्था पनि छ। अब यो यी वर्गलाई सम्बोधन गर्ने गरी यो नीतिमा त्यस्ता प्रावधानहरू केही उल्लेख गरिएको छ?
त्यसको लागि हामीले अहिले एउटा नयाँ कन्सेप्ट जुन चाहिँ आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले जारी गरेको बजेटमा पनि केही कुरा संकेत गरेको चाहिँ छ, त्यो पियर टु पियर लेन्डिङ अथवा पिटुपी लेन्डिङको एउटा मेकानिजम बनाउँछौँ भनेर भनेका चाहिँ छौँ। त्यसको लागि हामी आवश्यक अध्ययन पनि गर्छौँ, नेपाल राष्ट्र ब्याङ्कले आन्तरिक रूपमा अध्ययन पनि गरेको चाहिन्छ। यो डिजिटल प्लेटफर्म हुनेछ जसले ब्याङ्क तथा वित्तीय संस्थाभन्दा बाहेक रहेर पनि जो चाहिँ सानो कर्जा लिनको लागि ब्याङ्क तथा वित्तीय संस्थामा आउन हस्किन्छ र जो चाहिँ प्रक्रियागत कुराहरू पुर्याउनलाई उसँग समय पनि हुँदैन, त्यस्तो वर्गलाई सम्बोधन गर्नको लागि जुन अन्तर्राष्ट्रिय आजभोलि अन्तर्राष्ट्रिय स्तरमा निकै प्रचलनमा पनि रहेको चाहिन्छ, पिटुप लेन्डिङ गर्ने प्लेटफर्महरूको बारेमा हामीले सोच्न खोजेका चाहिन्छ, जसमा सानो कर्जा लिनेहरू छोटो अवधिको लागि कर्जा लिनेहरू त्यो प्लेटफर्ममा आबद्ध हुन्छन्, त्यस्तै सानो कर्जा प्रवाह गर्नेहरू त्यो प्लेटफर्ममा आबद्ध हुन्छन्। यसमा डिजिटलको माध्यममा क्रेडिट स्कोरिङको माध्यमबाट स्वीकृति प्राप्त गरेका प्लेटफर्महरूले बरोवरहरूलाई सानो कर्जा ऋणीहरूलाई माग गरेका ऋणीहरूलाई कर्जा प्रवाह गर्न सक्ने प्रवाह हुन सक्ने खालको चाहिँ सिस्टमको बारेमा सोचेका चाहिँ छौँ, जसलाई हामीले पियर टु पियर लेनदेन गर्ने सञ्चालन गर्ने प्लेटफर्म भनेर चाहिँ नामकरण गरिएको चाहिँ छ।
अब यसबाट चाहिँ ती भनौ न ससाना उद्यम व्यवसाय गर्नेहरूलाई चाहिँ अब सहज ढंगबाट ब्याङ्क तथा वित्तीय संस्थाबाट चाहिँ ऋण लिन चाहिँ सहज हुने गरी अब भनौ न आगामी आर्थिक वर्षदेखि त्यो व्यवस्था चाहिँ अब सबै ब्याङ्क तथा वित्तीय संस्थाबाट हुने प्रावधान हुन्छ भन्ने आशा गर्न सकिन्छ।
पहिलो कुरा त नेपाल राष्ट्र ब्याङ्कले इजाजत प्राप्त गरेका साबिकका ब्याङ्क र वित्तीय संस्थाहरूलाई पनि साना कर्जामा जोड दिनको लागि हामीले हाम्रा व्यवस्थाहरू छँदैछन्, त्यसमा सहजीकरण गरिने चाहिँ छ। चालु आर्थिक वर्ष यही आर्थिक वर्षको मोडलिङमा पनि हामीले के भनेका थियौँ भने 10 लाखसम्मका कर्जाहरू प्रवाह गर्दा हितु मूल्याङ्कनकर्ताबाट मूल्याङ्कन गराउने जुन जटिलो प्रावधान छ त्यसको सट्टामा ब्याङ्की कर्मचारीले भित्तो मूल्याङ्कन गराएर छिटो कर्जा प्रवाह गर्न सक्ने नीतिगत व्यवस्था गरेका चाहिँ छन्, जसले गर्दाखेरिमा साना व्यवसायीहरूलाई त्यहाँबाट पनि सम्बोधन चाहिँ छ। दोस्रोमा हामीले माइक्रो फाइनेन्सबाटबाट पनि साना कर्जाहरू लिन चाहनेहरूलाई अथवा साना उद्योगी व्यवसायहरूलाई पनि त्यहाँबाट पनि सम्बोधन गर्न खोजिरहेका चाहिँ छौँ। अझ त्यसमा पनि नभएर जसले अझ सबैभन्दा सानो छोटो अवधिको त्यस्तै सानो आकारको कर्जा लिन चाहने प्रक्रियागत झन्झटमा पर्न नखोज्ने र फर्मल भित्र भन्दा पनि इन्फर्मल एक प्रकारले भनौँ न एउटा कारोबारमा इन्फर्मल भन्न मतलब जसको चाहिँ व्यवसाय दर्ता चाहिँ भएन छैन दर्ता गर्ने सोचमा चाहिँ छ सानो चाहिँ एउटा टी पसल चलाइरहेको चाहिँ छ उसलाई केही भनौँ अब यो कार्यशील नेचरको चाहिँ पुँजी चाहियो होइन उसको अब मुन ठेलामै त चिया बेचिरहेको चाहिँ छ उसलाई केही 20-50 हजार रुपियाँ चाहिँ चाहिने भयो तर त्यो ब्याङ्क ब्याङ्किङ सिस्टममा जाँदाखेरिमा जुन झन्झटिलो र प्रक्रियागत व्यवस्थाहरू चाहिँ छन् त्यस्ता कुराहरूलाई सम्बोधन चाहिँ यो पियर टु पियर लेन्डिङ चाहिँ जो प्लेटफर्मबाट हुने अपेक्षा राखिएको चाहिँ छ। केही असल अन्तर्राष्ट्रिय अभ्यासहरू पनि छन् जसमा केन्द्रीय ब्याङ्कले एउटा प्लेटफर्मलाई चाहिँ लाइसेन्स दिन्छ, त्यो लाइसेन्स प्राप्त गरेका प्लेटफर्महरूमा आबद्ध भएर होइन विशेष गरेर यसमा अझ डिजिटल्ली ती ग्राहकहरूको विश्लेषण गरेर गर्ने गरिएको चाहिँ छ। यो बारेमा हामी राम्रै एउटा विस्तृत गाइडलाइन पनि जारी गर्छौँ, त्यो गाइडलाइनको आधारमा यो सहजीकरणको व्यवस्था हामीले यसमा
हुन्छ। त प्रवक्ताज्यू आजका लागि हामीसँग समय यति नै रह्यो, मौद्रिक नीतिले बोकेको लक्ष्य यसमा समावेश भएका विभिन्न प्रावधानहरूका बारेमा जानकारी गराइदिनु भयो, कुराकानीमा सहभागी भइदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरूप्रसाद पौडेलसँग। मौद्रिक नीति हिजो नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको छ र यो मौद्रिक नीतिले नीतिमा समावेश भएका विभिन्न विषयमा केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।